This is the Pearson EdExcel GCE Urdu Advanced Paper 3. Listening, Reading and Writing. Summer 2022.
Iqtibas number 1. Cinema.
Pakistan banne ke baad kai cinema gharon ke malik Bharat chale gaye to naye Pakistani malikon ne Radha Cinema ko Naaz और कृष्णा सिनेमा को निषाद का नाम दे दिया। शुरू में जो फिल्में बनती थीं, वो हकीकत से बहुत दूर होती थीं और इसीलिए लोगों का रुझान सिनेमा की तरफ कम था। जब सिनेमा में स्क्रीन और आवाज की बेहतर टेक्नोलॉजी मुतआरफ हुई और फिल्मों की कहानियां हकीकत से करीब होने लगीं, तो लोगों की कोशिश होती कि किसी तरह सिनेमा की टिकट मिल जाए और फिल्म को सिनेमा जाकर देखा जाए। अंग्रेजी फिल्मों के टिकट भी उतने ही मुश्किल से मिलते थे जितने उर्दू फिल्मों के। जदीद सिनेमा में जहां नई टेक्नोलॉजी आई, वहां अफसोस की बात यह है कि सिनेमा का टिकट लेना गरीब आदमी के लिए मुश्किल होता गया और अब तो सिर्फ अमीर या दरमियाने तबके के लोग ही सिनेमा में फिल्म देख सकते हैं। एक अंदाजे के मुताबिक अगले चंद सालों तक बहुत से शहरों में 100 से ज्यादा जदीद सिनेमा तामीर किए जाएंगे। इक्तबास नंबर 2। पाकिस्तान की अवाम पर तकसीम पाको हिंद के असरात।
पाकिस्तान और इंडिया की तकसीम के बाद जो लोग पाकिस्तान जाना चाहते थे, इनको मुख्तसर सामान ले जाने की इजाज़त थी। नौजवान पैदल, जबकि औरतों और बच्चों के लिए सवारियों का इंतज़ाम किया गया था। अक्सर लोग अपनी ज़मीन जायदाद छोड़कर जल्दी में जो हाथ लगा वो लेकर निकल पड़े। ये शायद दुनिया की सबसे बड़ी हिजरत थी, जिसमें करोड़ों अफराद घर से बेघर होने पर मजबूर हुए। एक शख्स के मुताबिक पहले हिंदू, मुसलमान और सिख सब एक ख़ानदान की तरह रहते थे। किसी ने कभी ये सोचा भी नहीं था कि तकसीम होगी और वो आज तक ये नहीं समझ सका कि लोग इतनी जल्दी और इतनी आसानी से कैसे बदल जाते हैं। इसकी बहन की जान एक मुसलमान ख़ानदान के घर में छुपने से बची और हिजरत के वक्त इसके वालिद इससे जुदा हो गए, मगर खुशकिस्मती से कुछ अरसे के बाद वो अपने वालिद से दोबारा मिलने में कामयाब हो गया।
इक्तबास नंबर 3A। मौसीकी।
मेरा नाम साद है और मैं क्लासिकी मौसीकी के बारे में बात करूंगा। मेरा ख्याल है कि क्लासिकी मौसीकी की इब्तदा सदियों पहले हुई और पाकिस्तान में शायकीन अब एक बार फिर क्लासिकी मौसीकी की तरफ रागिब हो रहे हैं। इसकी एक बड़ी वजह सोशल मीडिया की बदौलत ना सिर्फ पाकिस्तान में बल्कि बैरूनी मुल्क में भी पाकिस्तानी सकाफत का आम होना है। मैं समझता हूँ कि हमारी ज़िंदगी क्लासिकी मौसीकी के बगैर अधूरी है। हमारी खुशी की महफ़लें क्लासिकी मौसीकी के बगैर फीकी लगती हैं, चाहे वो शादी की तकरीब हो या दोस्तों के साथ मिल बैठना। ऐसी महफ़लों में लोग सिर्फ मौसीकी से ही नहीं बल्कि शायरी से भी लुत्फ़ अंदोज़ होते हैं। पाकिस्तान के एक फ़नकार ने हाल ही में एक गुफ्तगू में कहा है कि पाकिस्तान में क्लासिकी मौसीकी का मुस्तकबिल रोशन है और अब नई नस्ल में क्लासिकी मौसीकी सीखने का रिवाज तेज़ी से बढ़ रहा है।
इक्तबास नंबर 3B। मौसीकी। یقیناً اس بات سے انکار نہیں کیا جا سکتا کہ نوجوانوں کا رجحان موسیقی کی طرف بڑھ رہا ہے، کیونکہ اکثر نوجوان مغربی یا فلمی گانے سننا پسند کرتے ہیں۔ نوجوان نسل کو فلمیں دیکھنے کا بہت شوق ہے، کیونکہ فلموں میں گانے کے ساتھ ناچ بھی دکھایا جاتا ہے۔ یہی وجہ ہے کہ نوجوان فلمی گانوں میں زیادہ دلچسپی رکھتے ہیں۔ اس کے علاوہ انگریزی فلمیں دیکھ کر وہ مغربی تہذیب سے بھی بہت متاثر ہوتے ہیں۔
یہ بات درست ہے کہ ہدایت کار فلمی گانوں پر کروڑوں روپے خرچ کرتے ہیں تاکہ گانوں کو پذیرائی ملے، لیکن اگر دیکھا جائے تو کلاسیکی موسیقی کی مقبولیت اب بھی کم نہیں ہوئی، جس کا ایک ثبوت یہ ہے کہ کلاسیکی موسیقی کو فلموں میں شامل کرنے کا رواج زور پکڑ رہا ہے۔ وقت کے ساتھ ساتھ جدید موسیقی کے نام پر ہلچل تو ضرور ہوتی ہے، مگر کچھ عرصے کے بعد اس کا نام لینے والا بھی کوئی نہیں رہتا۔
اقتباس نمبر 4، جاگیرداری نظام کے دیہاتی معاشرے پر سیاسی اثرات۔
فاطمہ، آپ پولیٹیکل سائنس کی ماہر ہیں، آج آپ ہمیں پاکستان کے جاگیردارانہ نظام کے بارے میں کچھ بتائیں۔
جی ضرور۔ ویسے تو جاگیردار بھی عام لوگوں کی طرح ایک انسان ہی ہوتا ہے، مگر میری سمجھ میں نہیں آتا کہ معاشرے میں یہ خیال کیوں پیدا کیا جاتا ہے کہ سب سے زیادہ عزت جاگیردار کی ہوتی ہے اور عام لوگ اس کی خدمت کرنے کے لیے پیدا کیے گئے ہیں۔
کیا آپ کے خیال میں جاگیردار اس لیے غریبوں پر مہربانیاں کر کے ان کو خوش کرتے ہیں تاکہ سب لوگ جاگیرداروں کی عزت کریں اور لوگوں میں ان کی خدمت اور اطاعت کا جذبہ پیدا ہو؟
ممکن ہے ایسا ہو، لیکن میرے نزدیک سیاست میں جاگیردارانہ نظام کی کوئی جگہ نہیں۔ مگر جاگیردار ہر حال میں غریب لوگوں کے ووٹوں کا فائدہ ضرور اٹھاتے ہیں، کبھی خود الیکشن میں کھڑے ہو کر اور کبھی کسی سیاسی پارٹی کی حمایت کر کے، کیونکہ دیہات کے اکثر لوگ اپنا ووٹ جاگیردار کی مرضی سے ہی ڈالتے ہیں۔
کچھ لوگوں کا یہ بھی کہنا ہے کہ اس طریقے سے ووٹ ڈالنے کے بہت سے فائدے ہیں، اگر سب اکٹھے ووٹ دیں گے یا ایک ہی پارٹی کی حمایت کریں گے تو سیاسی مدد لے کر علاقے کو بہتر بنایا جا سکتا ہے، جیسا کہ جن دیہاتوں میں سکول نہیں وہاں سکول بنائے جا سکتے ہیں، اور اسی طرح سڑکوں کو بھی بہتر بنایا جا سکتا ہے۔ کیا آپ اس بات سے اتفاق کریں گی؟
بالکل نہیں۔ میری رائے میں جاگیردارانہ نظام میں فرد کی اہمیت اس کی صلاحیتوں کی بجائے اس کے خاندان سے ہوتی ہے۔ خاندان سے تعلق کی وجہ سے جاگیردار کو سیاسی حیثیت ملتی ہے اور اسی بنیاد پر اسے حکومت میں اعلیٰ عہدہ بھی ملتا ہے۔ اگر ہم جاگیردارانہ نظام کا بغور جائزہ لیں تو میرے خیال میں اس سے معاشرے کے افراد میں برابری قائم نہیں کی جا سکتی۔
اقتباس نمبر 5، اے شادی کے بارے میں بدلتے ہوئے رویے۔
پچھلے ہفتے میں نے اپنی ایک سہیلی کی شادی میں شرکت کی۔ شادی کی تقریب تو بارونق تھی، مگر یہ دیکھ کر حیرانی ہوئی کہ شادی میں بہت کم مہمان آئے تھے۔ پوچھنے پر پتا چلا کہ یہ لڑکے اور لڑکی کی پسند کی شادی تھی، جس کی وجہ سے کئی رشتے دار ناراض تھے اور انہوں نے شادی میں شرکت نہ کی۔ میری رائے کے مطابق پسند کی شادی ہی مستقبل کی خوشیوں کی ضمانت ہے۔ مجھے لگتا ہے کہ پسند کی شادی کرنے والے اپنی زندگی میں زیادہ ذمہ داری کا مظاہرہ کرتے ہیں۔ میرے خیال میں بدلتے وقت کے ساتھ ہمیں بھی اپنی سوچ بدل لینی چاہیے۔ جب تعلیم سے لے کر نوکری تک تمام بڑے فیصلے نوجوان خود کرتے ہیں تو شادی جیسا اہم فیصلہ وہ خود کیوں نہیں کر سکتے؟ میرے نزدیک طے شدہ شادی کے مقابلے میں پسند کی شادی کے کامیاب ہونے کے امکانات زیادہ ہوتے ہیں، کیونکہ لڑکے اور لڑکی دونوں کی مرضی شامل ہوتی ہے، اس لیے آپس کے لڑائی جھگڑے بھی کم ہوتے ہیں۔
ریکارڈنگ کا اختتام ہوا۔